नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल माघ 28 गते सोमबार, माघ शुक्ल पक्ष त्रयोदशी तिथि, तदनुसार 10 फेब्रुअरी सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खा पत्रबाट लिँदैछौ। सगरमाथा संवादको तयारी तीव्र शीर्षकमा गोर्खा पत्रको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। हिमालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी ध्यानाकर्षण गराउने उद्देश्यसहित नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी तीव्र बनेको छ। आगामी वर्ष जेठ 2-4 गतेसम्म सगरमाथा संवाद काठमाण्डुमा आयोजना गरिने गरी तयारी शुरू भएको हो। हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको तयारी बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ, जसले संवादको समग्र व्यवस्थापनको मार्गदर्शनका लागि भूमिका खेल्नेछ। बैठकमा अन्तर्राष्ट्रिय सम्बन्धको मामिलामा परराष्ट्र मन्त्री डाक्टर आरजू राणाले सघाउनु हुने गरी अर्को समिति बनाउने विषयमा पनि छलफल भएको छ। यस्तै कार्यक्रम आयोजनाका लागि कार्यकारी समिति र सचिवालय गठन गर्ने निर्णय भएको छ। सगरमाथा संवादको संयोजनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सचिवालय रहने र आजदेखि नै तयारी कार्यक्रमलाई तीव्रता दिइने वन तथा वातावरण मन्त्रालयका सहसचिव डाक्टर महेश्वर ढकालले जानकारी दिनुभयो। संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीन तथा दक्षिण एसियाली मुलुकका राष्ट्र प्रमुख वा सरकार प्रमुख सहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी भएको छ। निमन्त्रणा तयार पार्ने र पठाउने प्रक्रिया आजदेखि नै शुरू हुने ढकालले बताउनुभयो। संवादको प्राविधिक पक्षको जिम्मेवारी वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको नेतृत्वमा हुने भएकाले मन्त्रालयले सोही अनुसार तयारी थालेको बैठकमा जानकारी गराइएको छ। आर्थिक तथा अन्य मामिलामा अर्थ मन्त्रालय तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डाक्टर युवराज खतिवडा लगायतको विज्ञ समूहले सघाउने गरी समिति बन्नेछ। सगरमाथा संवाद कार्यक्रमलाई सफल बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय संचार माध्यमबाट प्रचार प्रसार गराउने योजना बनाइएको छ, जस अनुसार कार्यक्रमबारे सरकारले हिजोदेखि सगरमाथा संवाद .com वेबसाइट सञ्चालनमा ल्याएको छ। यस मार्फत आवश्यक पूर्व तयारीका काम गरिनेछ। मुख्य कार्यक्रमको तयारीलाई भव्य तुल्याउन समावेशी प्रतिनिधित्व हुने गरी महिला तथा बाल बालिका, ज्येष्ठ नागरिक, युवा, जनशक्ति, सीमान्तकृत क्षेत्र र वर्गको सहभागितामा पूर्व कार्यक्रम प्री इभेन्ट आयोजना गर्ने प्रस्ताव बैठकमा गरिएको ढकालले जानकारी दिनुभयो। सगरमाथा संवादको तयारी तीव्र शीर्षकको यो खबर गोर्खा पत्रको अग्रपृष्ठमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा वर्षमा 71 अर्बसम्म खर्च, सबै गैर सरकारी संस्थाको कारोबारको अध्ययन शुरू शीर्षकको खबर मूल खबरका रूपमा प्रकाशित छ। सरकारले राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एनजीओ आईएनजीओ मार्फत संचालित सबै परियोजनाको लगानी, खर्च र त्यसको प्रतिफल अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। गृह मन्त्रालयले एनजीओ र आईएनजीओ मार्फत संचालित सबै परियोजनाको लेखाजोखा गरी प्रतिवेदन पेश गर्न 77 जिल्ला प्रशासन कार्यालयलाई हिजो निर्देशन दिएको हो। गृहले जिल्ला प्रशासन कार्यालयलाई जिल्लामा संचालित गैर सरकारी संस्थाले कुन कुन विकास साझेदारबाट के कस्तो क्षेत्रमा कति सहायता रकम उपभोग गरिरहेका छन्, सहायता परिचालनको मोडालिटी कस्तो छ, कार्यक्रम परियोजना कुन कुन अवस्थामा छन् भन्नेबारे अध्ययन गर्न निर्देशन दिएको छ। सहायता परिचालनको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय क्षेत्रमा परेको असर पनि प्रतिवेदनमा समेट्न भनिएको छ। यूएसएआईडीबाट संचालित कार्यक्रम, परियोजना, संचालन र समुदायमा पर्ने प्रभाव समेतको अन्य विषयगत निकायसँग समन्वय गरी अध्ययन तथा विश्लेषण गर्ने र सोको प्रतिवेदन समेत पठाउन हुन निर्णय अनुसार अनुरोध छ, गृहले लेखेको पत्रमा उल्लेख छ। गैर सरकारी संस्था पनि सम्पत्ति शुद्धिकरणको निगरानीमा मा उपशीर्षक दिएर कान्तिपुर अगाडि लेख्छ। नेपालमा संचालनमा रहेका गैर नाफामूलक संस्था एनजीओ आईएनजीओको कारोबारलाई पनि सम्पत्ति शुद्धिकरण सम्बन्धी कानून लागू हुने भएको छ। सम्पत्ति शुद्धिकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफ एटीएफको नकारात्मक सूची ग्रे लिस्टमा नेपाल पर्ने लगभग निश्चित भएका बेला सरकारकै निर्देशनमा गैर सरकारी संस्थाको नियामक निकाय समाज कल्याण परिषदले यस सम्बन्धी नीतिगत व्यवस्था गर्न लागेको हो। नेपालमा विभिन्न दाताको अनुदानमा संचालित गैर नाफामूलक संस्थाको गतिविधि वित्तीय कारोबार वित्तीय अनुशासन लगायतमा एफएटीएफ लगायत निकायले पनि प्रश्न उठाएका छन्। यही कारण महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशनमा समाज कल्याण परिषदले निर्देशिकाको मस्यौदा तयार पारेको हो। परिषदले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गैर नाफामूलक संस्थाबाट हुने वित्तीय कारोबार तथा पारदर्शिता सम्बन्धी निर्देशिका 2081 को मस्यौदा तयार पारेको छ। यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। आजको गोर्खापत्र दैनिकमा 13 अर्ब सकियो जल सम्पदा कुरूपै शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। ऐतिहासिक सभ्यता र मौलिक सांस्कृतिक विशेषतायुक्त काठमाडौँ उपत्यका नदी र खोलाको सफाई र सौन्दर्यका नाममा 13 अर्ब रूपियाँ बगिसक्यो, तर यी जल सम्पदालाई अझै ढलसरह व्यवहार गरिएको छ। जन्मदेखि मृत्यु संस्कारसम्म हुने नदी र खोलामा मानव मलमूत्रसहितको ढल सिधै मिलाउँदा जल सम्पदा ढलमतीमा परिणत हुन पुगेका छन्। 2050 को दशकसम्म सामान्य अवस्थामै बग्ने बागमती, विष्णुमती, मनोहरा, रुद्रमती अर्थात धोबी खोला, टुकुचा, चखुचा, यज्ञमती, हनुमन्ते, गोदावरी, महादेव खोला सहितका जल सम्पदा 3 दशकको अवधिमा ढलमै परिणत भएका हुन्। कुनै जलसम्पदामा नुहाउन योग्य पानी छैन। त्यसमाथि बागमती नदीसहित अन्य सबै खोलामा अहिले पनि घरबाट निस्कने फोहोर पानी मिसाइएको छ, जसका कारण हिउँदमा नदी र खोला आसपासका क्षेत्रमा दुर्गन्ध फैलिने गरेको छ। महानगरभित्रै नदीमा ढल उपशीर्षकमा समाचार अगाडि छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 6, 7 र 8 बागमती नदीमा सिधै ढल मिसाइएको छ। गौरीघाट स्थित बागमती नदीमा फोहोर पानी मिसाउन पक्की पर्खाल बनाइएको छ। शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक नारायण प्रसाद भण्डारीका अनुसार काठमाडौँ महानगरसँगै गोकर्णेश्वर नगरपालिका वडा नम्बर 5 पनि बागमती नदीमा ढल मिसाइएको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। युक्रेन युद्धमा मारिएका उदयपुरका ओम बहादुरको परिवार विचल्लीमा न गतिलो बास न खाने घाँस, छोराछोरी पढाउने बिन्दु कुमारीको मर्दैछ आश शीर्षकमा खबर प्रकाशित छ। घर परिवारको खुशी र थोरै थोरै आर्थिक जोहोको सपना बोकेर रूसी सेनामा भर्ती भएका ओम बहादुर मगर युद्ध लड्दा लड्दै मैदानमै अस्ताए। युक्रेनसँगको युद्धमा ओम बहादुरको भौतिक शरीरसँगै सपना पनि बिलाए। अहिले ओम बहादुरको परिवारसँग न बस्ने बास छ न त खाने घाँस नै, छोराछोरी पढाउने बिन्दु कुमारीको आश पनि मर्दैछ। मदन भण्डारी लोकमार्गको उदयपुरको कटारी नगरपालिका 5 भुल्के खण्डको छेउमै जस्ता पाताले छाएको माटोले लिपपोत गरेको सानो टहरो छ। त्यही टहरोमा सानो किराना पसल पनि छ। त्यही किराना पसल चलाएर बस्छिन् 36 वर्षीय बिन्दु कुमारी मगर। 3 छोरी र 1 छोरीकी आमा बिन्दु कुमारीसँग 1 छोरी र 1 छोरा मात्र साथमा थिए। शनिबार श्रीमान रूसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध लड्दा बित्नुभयो। अहिले अप्ठ्यारो भएको सम्बन्धी यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। प्रजातन्त्र दिवस भव्य बनाइने शीर्षकमा गोर्खापत्रबाट यो खबर लिँदैछौ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस 2081 मूल समारोह समिति गठन भएको छ। विक्रम सम्बत 2007 फागुन 7 गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष फागुन 7 गते यो दिवस मनाउने गरिन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकमा गृह मन्त्रालयको प्रस्ताव बमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमको प्रस्ताव छलफलसहित पारित गरी भव्यताका साथ यो दिवस मनाउने निर्णय भएको हो। गोर्खापत्रमा यो खबर प्रकाशित छ। कक्षामा दिनहुँ ढल्छन् छात्रा, 2 महिनासम्म उपचार भएन शीर्षकमा कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित समाचार लिँदैछौ। मंगलसेन नगरपालिका 7 स्थित जालपादेवी माध्यमिक विद्यालय 2 महिनादेखि अशान्त छ। कक्षा 2 अध्ययनरत एक छात्रा एक दिन कक्षाभित्र बेहोश जस्तै भइन्। विद्यालयकी नर्स मोती चरा सुवेदीले उनको सामान्य जाँच गरिन्, तर उनको अवस्था दोस्रो दिन पनि उस्तै रह्यो। पछि कक्षाका अरू विद्यार्थीमा पनि यस्तै समस्या देखियो। अहिले हरेक दिन जसो विद्यार्थी यसै गरी बेहोश भइरहेका छन्। एक दिन त 27 जनासम्म विद्यार्थीमा यस्तो समस्या देखियो। नर्स सुवेदीले भन्नुभयो, बेहोश जस्तो देखिने विद्यार्थी 5 मिनटसम्म छटपटाउँछन्, चिच्याउँछन् र ठूलो स्वरले कराउँदै रुन्छन्। 2 दर्जन बढ़ी विद्यार्थीमा हरेक दिन यस्तो समस्या देखिएपछि पढ़ाई नै प्रभावित भइरहेको छ। कक्षा 2 देखि 10 सम्मका छात्रमा यस्तो समस्या देखिएको छ। सुवेदीका अनुसार त्यस्ता विद्यार्थीलाई शुरूमा टाउको दुख्ने, पेट दुख्ने, शरीर काप्ने, रिगटा लागेर ढल्ने जस्ता समान समस्या देखिएका छन्। समस्या देखिएका विद्यार्थी मध्ये केहीका बाबुआमा रोजगारीका लागि भारत गएकाले घरमा एक्लै बस्ने गरेका छन्। कसैका घरमा सदस्यले मदिरा सेवन र होहल्ला गर्ने गरेकाले तनावमा रहेका पनि देखिएको छ। समस्या देखिएका विद्यार्थीका अभिभावकले अन्धविश्वासमा परेर देउता लागेको भन्दै उनीहरूलाई विद्यालय नपठाउने गरेको पनि बताइएको छ। 1-12 वर्षीय छात्रामा भने यो समस्या बढ़ी देखिएको छ। उनी हरेक दिन विद्यालयमा उस्तै तरिकाले ढल्न थालेको 2 महिना भयो। उनका बुबा आमा लामो समयदेखि कामको सिलसिलामा भारत बस्दै आएका छन्। 2 भाइलाई पनि बुवा आमाले साथमै लगेका छन्। घरमा बाजे बुझैसँग बस्दै आएकी उनलाई एक्लोपनले सताएको हुन सक्ने विद्यालयका शिक्षकहरू बताउँछन्। कक्षामा दिनहुँ ढल्छन् छात्रा, 2 महिनासम्म उपचार भएन शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्र पृष्ठमा तस्विर सहित प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको अन्नपूर्ण पोस्टमा भ्रष्टाचारको जालो तोड्नै साह्रो शीर्षकको सामग्री मूल खबरका रूपमा प्रकाशित छ। नियामक निकाय गतिलो नहुँदा भ्रष्टाचार मौलायो शीर्षकमा अन्नपूर्णको अग्र पृष्ठबाट यो सामग्री लिँदैछौ। भ्रष्टाचार मुलुकको ठूलो समस्या हो, अर्थात भ्रष्टाचारले देश नै थिलथिलो भएको छ। भ्रष्टाचार घट्नुभन्दा बढ़िरहेको अवस्था छ। देश चलाउनेहरूले भ्रष्टाचारलाई प्रशय दिइरहेका छन्। उनीहरूकै संरक्षणमा भ्रष्टाचार मौलाइरहेको छ। देश चलाउँछु भन्नेहरूमा भ्रष्टाचार हटाउँछौ सुशासन दिन्छौ भन्ने कुरा नारामा मात्रै सीमित भयो। यसतर्फ एकजात पनि काम भएको छैन। त्यसकारण जनतामा निराशा छ, आक्रोश छ। देशमा आमदानी भन्दा खर्च बढ़िरहेको छ। आमदानी हुने ठाउँ छैन, उत्पादन छैन, बाहिरबाट ल्याएर आएको रेमिट्यान्सले मुलुक चलाउनु परेको छ। युवा पलायनको अवस्था डरलाग्दो छ। यो नियामक निकाय गतिलो नहुँदा भ्रष्टाचार मौलायो शीर्षकको सामग्री अन्नपूर्ण पोस्टबाट लिएका हौ। अब अर्को प्रसंग। आजको राजधानी दैनिकमा 6 महिनाको सरकारको खर्च गत वर्षभन्दा झण्डै 16% बढ़ी शीर्षकको खबर लिँदैछौ। अग्र पृष्ठमा यो खबर प्रकाशित छ राजधानी दैनिकको। नेपाल सरकारले 6 महिनाको अन्तरालमा 6,18,51,43,00,00,00 रूपियाँ खर्च गरेको छ। अर्थ मन्त्रालयका अनुसार यो खर्च गत आर्थिक वर्षको तुलनामा 15.86% बढ़ी हो। साउनदेखि पुषसम्ममा सरकारले वैदेशिक अनुदानतर्फ 7,71,92,00,00,000 रूपियाँ तथा वैदेशिक ऋण लिएर 6 महिनामा 41,37,43,00,00,000 रूपियाँ खर्च गरेको तथ्याङ्क अर्थ मन्त्रालयको छ। यो गत आर्थिक वर्षको तुलनामा क्रमशः 43.79% र 46.75% बढ़ी हो। वैदेशिक स्रोत मध्ये एडीबीको सबैभन्दा बढ़ी विनियोजन 71,58,29,00,00 रूपियाँ रहेकोमा 6 महिनाको अवधिमा 6,70,33,00,00,000 रूपियाँ अर्थात 9.36% खर्च गरेको तथ्याङ्क छ। गत वर्षभन्दा झण्डै 16% बढ़ी 6 महिनाको सरकारको खर्च सम्बन्धी यो खबर राजधानी दैनिकमा प्रकाशित छ। नागरिक दैनिकमा सत्ता खेलमा अल्झियो अध्यादेश शीर्षकको खबर प्रकाशित छ। संसदको जारी हिउँदे अधिवेशनका शुरूका बैठक कार्यतालिका बमोजिम अघि बढ़न नसक्दा महत्वपूर्ण काम सम्पन्न हुन नसक्ने संकेत देखिएको छ। सरकारको सिफारिशमा राष्ट्रपतिबाट जारी 6 अध्यादेश संसद बसेको एक साता बितिसक्दा पनि स्वीकृत हुन सकेका छैनन्। कुनै पनि अध्यादेश सदनको पहिलो बैठकमा पेश हुन्छन् भने त्यसपछिका बैठकबाट 7 दिनभित्रै स्वीकृत गरिन्छन्। अध्यादेशको अवधि 60 दिनको मात्र हुने भएकाले त्यसलाई स्थायी कानूनका रूपमा लैजान सो अवधिभित्रै अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर पारित गरिसक्नुपर्छ, संसद सचिवालयका एक अधिकारीले भन्नुभयो। सरकारले अधिवेशनको पहिलो दिन मार्च 18 गते 6 अध्यादेश पेश गरेको थियो। ती अध्यादेशलाई स्वीकृत गर्न 24 गतेको संसद बैठकमा कार्यसूची तय गरिए पनि पछि त्यसलाई कार्यसूचीबाटै हटाइएको थियो। सत्ता खेलमा अल्झियो अध्यादेश शीर्षकमा नागरिक दैनिकमा यो खबर प्रकाशित छ। नागरिक दैनिकबाटै सबिन सुवेदीको कोरिया कमाई र स्वदेशी सपनाहरू शीर्षकको खबर लिँदैछौं। सुन्दर भविष्यका लागि ऊर्जाशील वर्तमान साट्न वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या ठूलो छ। त्यही संख्यामा कास्की स्थित पोखराका 23 वर्षीय सबिन सुवेदी पनि पर्छन्। विदेशी भूमिमा रहेर अहिले मेहनत गरिरहेका उनी ज्ञान र सिपले भरिएर भविष्यमा आफ्नै मातृभूमिको सेवामा आउन लालायित छन्। 21 वर्षमै घर परिवार र देश छोडेर उनी विदेशीका हुन्। उनी 2079 माघ 23 दक्षिण कोरिया प्रवेश गरेका थिए। विदेशी भूमि सुखमय हुने ठानेर विदेशीका सबिनले धेरै दुःख र चुनौतीको सामना गर्नु परेको छ। उनले कलिले उमेरमा संघर्षका अनेकन अनुभव गरेका छन्। सबिनले उति बेला काठमाडौँ बसेर स्नातकको पढ़ाई अगाडि बढ़ाइरहेका थिए। एकाएक उनलाई विदेश जाने सोचले पिरोल्न थाल्छ। सस्तो लागत र सरकारी प्रक्रिया मार्फत छोटो समयमै राम्रो आमदानी गरेर स्वदेशमै फर्की केही गर्ने उद्देश्यमा उनको पहिलो रोजाई पढ़ाईभन्दा कोरिया बन्यो। सबिनलाई आफ्नै देश बस्ने चाहना नभएको भने होइन, तर पारिवारिक परिस्थितिले उनलाई विदेश बाध्य बनायो। सामाजिक सञ्जाल मार्फत नागरिकसँग जोड़िएका सबिनले दिएको जानकारी अनुसार कोरियाली भाषामा उत्तीर्ण भएको झण्डै 6 महिनामा अन्य सबै प्रक्रिया पूरा भएपछि त्यहाँ जाने भिसा लागेको थियो। अहिले आएर उनलाई आफूले तय गरेको कोरिया यात्रा सफल भएको उनी ठान्छन्। कोरिया जाने मेरो सपना थियो, उनले भने। घर छोड्ने दिन नजिकै गएपछि मनमा निराशाका बादल मडारिन थाले। मसँगै भिसा लागेका साथीहरू पार्टी र धुमधाममा रमाउन थाल्दा म भने विक्षिप्त बन्दै थिए। संयोग पनि कस्तो भने, दशक अघिदेखि पिता आफै रोजगारीका लागि मलेसियामा थिए, त्यसैकारण पनि उनलाई घर परिवार छोडेर जान मन थिएन। लामो समयदेखि बुवा विदेशीदा घर कहिल्यै घर जस्तो भएन, उनले भने। बुवासँग चाडपर्व मनाउन र सुख दुःख साट्न पाएका क्षण साह्रै थोरै छन्, त्यसैले मलाई पनि विदेश जाउँ जस्तो लागेको थिएन, तर कसरी विदेश जानु जुर्यो। उनी छोटो समय विदेश बसेर फर्किने भन्दै कोरियाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको क्षण सम्झन्छन्। विमानस्थल भरिभराउ थियो। विदेशी नै प्राय सबैजना आफ्ना साथीभाइ र परिवारसँगै फोटो टिकटक बनाउँदै थिए। फोटोसम्म खिचिदिने आफ्नो मान्छे नहुँदा आफै सेल्फी लिँदै थिए। हातमा पासपोर्ट बोकेका व्यक्तिहरूको अनुहारमा परिवारप्रति माया छताछुल्लो देखिन्थ्यो। म पनि आफ्ना दाजुसँग विदाबारी भएर लागेको थिएँ। अब स्वदेशमै फर्केर केही गर्ने योजना सबिनको छ। सबिन सुवेदीको कोरिया कमाई र स्वदेशी सपनाहरू शीर्षकको यो खबर नागरिक दैनिकबाट लिएका हौं। आजको नेपाल समाचार पत्रमा अरूको म्याद 1 वर्ष आफ्नो 2 वर्ष केयूका रजिस्ट्रार वाग्लेको मनोमानी शीर्षकको खबर प्रकाशित छ। काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेले आफ्नो प्राध्यापक पदको सेवा करार नवीकरण गर्दा मनोमानी गरेको खुलेको छ। परिषदको बैठकको निर्णयको प्रतिलिपिमा हाल उपकुलपतिमा प्रतिस्पर्धा गरिरहनु भएका रजिस्ट्रार वाग्लेले करारमा कार्यरत शिक्षक तथा कर्मचारीको म्याद 1 वर्ष थप गरी आफ्नो 2 वर्ष थप गरेको रहस्य खुलेको सम्बन्धी खबर नेपाल समाचार पत्रले प्रकाशित गरेको छ। आजको कारोबार दैनिकमा ऋण विस्तार सुस्त हुँदा आर्थिक वृद्धिको लक्ष्यमा धक्का लाग्ने चिन्ता शीर्षकको खबर प्रकाशित छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा विस्तार अपेक्षाकृत रूपमा बढ़ाउन नसक्दा आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा धक्का लाग्ने चिन्ता अर्थमन्त्रीले व्यक्त गर्नुभएको छ। हिजो राष्ट्रसभाको बैठकमा आर्थिक वर्ष 2081-82 को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो आजको गोर्खापत्र दैनिकमा विषादीको चरम दुरूपयोग शीर्षकको सम्पादकीय प्रकाशित छ। कान्तिपुर दैनिकमा लोक रिझाईको नियति न जन लोकपाल न केजरीवाल शीर्षकको सम्पादकीय प्रकाशित छ। अन्नपूर्ण पोस्टमा भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय पाठ शीर्षकको सम्पादकीय प्रकाशित छ। नेपाल समाचार पत्रमा अब भ्रष्टाचारको जरै उखेलिनुपर्छ शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबार दैनिकमा राजस्व छलीमा स्वार्थी स्वार्थ शीर्षकको सम्पादकीय प्रकाशित छ भने नागरिक दैनिकमा उत्पादकत्वको पक्षमा शीर्षकको सामग्री प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय सकियो। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।